विजयादशमीको पावन अवसरमा समस्त श्रोता शुभेच्छुक तथा विज्ञापनदाताहरूमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपालीको महान चाड विजयादशमी पर्व हर्षोल्लासपूर्वक मनाइँदै विजयादशमीको टीकाको उत्तम साइत बिहान 11:36 रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा जानकारी। प्राकृतिक विपदले दिएको पीड़ाका बीच आपसी सहयोग र सद्भावका साथ विजयादशमी मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको सबैमा आग्रह। राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसाहेब प्रसाद यादवले इच्छुक सर्वसाधारणलाई विजयादशमीको टीका तथा जमरा लगाइदिनुहुने। दशैं शुरू भएदेखि 13,00,000 मानिस काठमाण्डु उपत्यकाबाट बाहिरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा जानकारी। र गाजामा इजरायलको आक्रमणमा परि थप 61 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। आज नेपालीको महान चाड विजयादशमी हर्षोल्लासपूर्वक मनाइँदैछ। दशैंघरमा प्रतिपदाका दिनदेखि गरिएको पूजा आराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीकपूर्ण घडाको जलबाट अभिषेक गरी घर घरमा ठूला बड़ा एवं मान्यजनहरूबाट टीका र जमरा लगाइँदैछ। 9 दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका थाप्न कुनै समस्या नरहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। आज विजयादशमीको टीकाको उत्तम साइत बिहान 11:36 रहेको पनि पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ। मिठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवं सद्भाव अभिवृद्धि गर्ने पर्वका रूपमा 10 दिनसम्म मनाइने यो बड़ा दशैं पर्व धार्मिक मात्र नभएर सामाजिक सांस्कृतिक पर्वका रूपमा समेत महत्वपूर्ण मानिन्छ। असत्यमाथि सत्यको विजयका रूपमा मनाइने यो पर्व मर्यादा पुरूषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्ति स्वरूपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजय प्राप्त गरेको पुनित सम्झनामा मनाउने गरिन्छ। राम्रा राम्रा पोशाकमा सजिएर निधारभरि दही अक्षताका राता टीका लगाएर र शिरमा जमरा सिउरेर मान्यजनहरूबाट टीका थाप्न जाने प्रचलन रहेको छ। स्वदेश र विदेशमा रहेका नेपालीहरू आजको दिन सपरिवार एकत्रित भई विजयादशमीको टीका जमरा लगाएर आपसमा शुभकामना आदान प्रदान गर्ने गर्दछन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई विजयादशमीको टीका तथा जमरा लगाइदिनुहुने भएको छ। उहाँले आज दिउँसो 3:30 साँझ 5 बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। विजयादशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले 3:00-3:30 अति विशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका जमरा लगाइदिनुहुने कार्यक्रम छ। त्यस्तै उपराष्ट्रपति रामसाहेब प्रसाद यादवले आज 2:30-4:30 टीका लगाइदिनुहुने उहाँको सचिवालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पारिवारिक रूपमा टीका लगाए पनि प्राकृतिक विपत्तिका कारण सर्वसाधारणलाई टीका लगाइदिने विगतको परम्परालाई यसपालि स्थगन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। यसै गरी पूर्व राजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई टीका लगाइदिनुहुने उहाँको संवाद सचिवालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ। शुभकामना सन्देश मार्फत उहाँले आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान चाड़ विजयादशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका जमरा र आशीर्वाद मानेजनबाट ग्रहण गर्ने उल्लेख गर्नुहुँदै उहाँले दशैंको अवसरमा मुलुकमा स्थायित्व सुशासन र समृद्धिको कामना गर्नुभएको छ। उपराष्ट्रपति रामसाय प्रसाद यादवले विजयादशमीका अवसरमा आस्था र निष्ठाका साथ गरिने पूजापाठले आध्यात्मिक जीवनलाई सार्थक बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। नेपालीहरूको महान पर्व विजयादशमीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उहाँले बड़ा दशैंले समाजमा नयाँ उत्साह र उमंग छर्ने बताउनुभयो। यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपदले दिएको पीड़ाका बीच पनि आपसी सहयोग र सद्भावका साथ विजयादशमी मनाउन अनुरोध गर्नुभएको छ। विजयादशमी 2081 को अवसरमा उहाँले भिडियो सन्देश मार्फत देशभित्र तथा प्रवासमा रहनुभएका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग होस्टेमा हैसे मिलाउन सबैलाई आह्वान समेत गर्नुभएको छ। प्रधानमन्त्री ओलीले विपदको घड़ीमा यसपालिको दशैं टीका उल्लासपूर्ण हुन नसकेको समेत उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री ओलीले शुभकामना भिडियो सन्देश मार्फत सरकार प्रकोपपछिको उद्धार राहत र पुनर्स्थापनामा केन्द्रित रहेको जानकारी दिँदै आश्वस्त रहन आग्रह गर्नुभयो।
नेपाली दाजुभाइ दिदीबहिनीहरू जो जहाँ छौं पीड़ामा परेकाहरूको पीड़ा हटाउनका लागि सहयोगी हातहरू बढाउ म आग्रह गर्न चाहन्छु। हामी होस्टेमा ऐसे गरेर फेरि हामीले समाजलाई पुरानै ठाउँमा फर्काउनु पर्नेछ। हाम्रो समाजले बिहोरेको क्षति त बिहोर्नु पर्यो, तर हामी पुरानै ठाउँमा फर्किन र फर्काउन चाहन्छौँ। जहाँ जहाँ भएका भए पनि सबै दिदीबहिनी दाजुभाइहरूलाई दुःख पीड़ा त भइ नै सक्यो, यसलाई सहेर अगाडि बढ्नु पर्नेछ। सबैलाई धेरै धेरै शुभकामना भन्न चाहन्छु।
यसै गरी सभामुख देवराज घिमिरेले बड़ा दशैंका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ। यसै गरी उपसभामुख इन्दिरा राणाले बड़ा दशैंले सामाजिक सांस्कृतिक एकता कायम राख्दै दिगो शान्ति सुशासन विकास र समृद्धिको आकांक्षा पूरा गर्न ऊर्जा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ। यसै गरी पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बड़ा दशैंले समुदाय संस्था परिवार र व्यक्ति व्यक्ति बीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको उल्लेख गर्नुभएको छ। बड़ा दशैंका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उहाँले यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह सामाजिक सद्भाव आपसी सहयोग र पारस्परिक एकताका रूपमा मनाउँदै आएको बताउनु भएको छ। दशैंको पूर्व सन्ध्यामा बाढ़ी पहिरोको प्रकोपले मुलुक नै आक्रान्त हुन पुगेको उल्लेख गर्दै सभापति देउवाले हजारौं नागरिक घरबार विहीन हुन पुगेकाले यो विपत्तिका समयमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढ़ शक्ति प्रदान गरून् भन्ने कामना उहाँले व्यक्त गर्नुभएको छ। यसै गरी पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै जानुपर्ने बताउनु भएको छ। विजयादशमीका अवसरमा आज शुभकामना दिँदै उहाँले विद्यमान रूढ़िवादी अन्धविश्वास भड़किलो चिन्तन र जीवन पद्धतिमा समयानुकूल परिमार्जन आवश्यक भएको बताउनुभयो। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीले बड़ा दशैं पर्वले सम्पूर्ण नेपालीहरू बीचको सामाजिक सांस्कृतिक ऐक्यबद्धतालाई सुदृढ़ गर्दै न्यायपूर्ण समतामूलक सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ। बड़ा दशैंका अवसरमा सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा सुख शान्ति समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले यस वर्ष दशैंको पूर्व सन्ध्यामा आइपरेको मनसूनजन्य प्राकृतिक विपदका कारण उत्पन्न परिस्थितिले धेरैलाई यो दशैं अलि असहज भएको बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बडा दशैं 2081 अवसरमा हिजो काठमाण्डु उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजा अर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभएको छ। वहाँसँगै प्रथम महिला सविता पौडेलले समेत उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजा अर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभयो। राष्ट्रपति पौडेलले उपत्यकाका प्रमुख शक्तिपीठ मध्ये नक्साल भगवती, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभा भगवतीको पूजा अर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बडा दशैंका अवसरमा हिजो नवकन्या अर्थात नौजना कन्याहरूको विधिपूर्वक पूजा अर्चना गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले नवकन्याहरूको पूजा गर्नुभएको हो। बडा दशैंका अवसरमा नवदुर्गाको अवतार स्वरूप राष्ट्र प्रमुखले नवकन्याहरूको पूजा अर्चना गर्ने परम्परा रहेको छ। दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजा गर्ने गरिन्छ। नेपालगंज स्थित बागेश्वरी मन्दिरमा भक्तजनले यक्ष र मोक्ष विश्वासमा हिजो जिब्रो छाडेका छन्। बडा दशैंको घटस्थापनादेखि निराहार व्रत बसेका पुरूषले आफ्नो भाकल पूरा गराउन वा पूरा भएपछि देवी बागेश्वरीलाई जिब्रो छेडेर चढ़ाउने चलन परापूर्वकालदेखि रहेको छ। काठमाण्डू उपत्यकाबाट एक सातासम्ममा 13 लाख मानिस बाहिरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। मुलुकका विभिन्न स्थानमा बाढ़ी पहिरोका कारण सड़क अवरूद्ध भएकाले जोखिम मोलेर पनि हालसम्म 13 लाख बाहिरिएका महासंघका अध्यक्ष विजय स्वादले जानकारी दिनुभयो। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका 11 पिप्लेमा हिजो खसेको सुक्खा पहिरो पन्छाएर बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। यही असोज 10-देखि 12 गतेसम्मको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले क्षतिग्रस्त भई अवरूद्ध बीपी राजमार्ग दुई हप्तापछि सञ्चालनमा आएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले पछिल्लो पटक राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोकको रोशी गाउँपालिका 9 मंगलटार स्थित बोक्सी कुनामा डाइभर्सन बनाएसँगै हाल एकतर्फी यातायात सञ्चालनमा ल्याएको बताउनुभयो। बाढ़ी पहिरोले राजमार्गको काभ्रे पलाञ्चोकको नवोबुद्ध नगरपालिका 6 र रोशी 7 को सीमास्थल चौकी डाँडादेखि सिन्धुलीको नेपाल थोकसम्म क्षति पुर्याएपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको थियो। राजमार्गको कुल 160 किलोमिटर मध्ये तेस्रो खण्ड अन्तर्गत सिन्धुलीको खुरकोटदेखि नेपाल थोकसम्म 34 किलोमिटर र चौथो खण्ड नेपाल थोकदेखि काभ्रे पलाञ्चोकको धुलीखेलसम्म 50 किलोमिटर गरी 84 किलोमिटर सड़कको विभिन्न स्थानमा बढ़ी क्षति पुर्याएको कार्यालयले जनाएको छ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले किर्तिपुर नगरपालिका 2 मैत्रीनगर स्थित एमाले केन्द्रीय कार्यालय भवनको हिजो शिलान्यास गर्नुभएको छ। भाटभटेनीका संचालक व्यवसायी मेनबहादुर गुरूङबाट गरिएको दान गरिएको 10 रोपनी 14 आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले बताउनुभयो। गोर्खाको शहीद लखन गाउँपालिका 3 सिलिङटार र चितवनको इच्छा कामना गाउँपालिका 4 चरेस जोड्ने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल झण्डै 2 सातापछि मर्मत गरेर सञ्चालनमा ल्याइएको छ। त्रिशुली नदीमा यही असोज 11 गते आएको बाढ़ीले क्षति पुर्याएको झोलुङ्गे पुल मर्मत गरेर सञ्चालनमा ल्याइएको शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले बताउनुभयो। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत मलेसियाको राजधानी क्वालालम्पुरमा प्रारम्भ भएको एसिया प्रशान्त क्षेत्रका प्रधान न्यायाधीशहरूको सम्मेलनमा सहभागी हुनुभएको छ। मलेसियाको न्यायपालिका विभाग तथा एसिया प्रशान्त कानून संगठनद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा सहभागी हुन 3 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो। बैतडीका किसानहरू कफी खेतीतर्फ आकर्षित हुन थालेका छन्। मध्य पहाड़ी लोकमार्गमा पर्ने जिल्लाहरूमा सरकारले कफी खेतीका लागि विशेष सहुलियत उपलब्ध गराउन थालेपछि किसानहरू त्यसतर्फ आकर्षित भएका हुन्। बैतडीबाट संवाददाता लक्ष्मी दत्त पाण्डेको यो रिपोर्ट।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यहाँका कृषकहरूलाई कफी खेतीका बारेमा आवश्यक तालिम दिलाई। मध्य पहाड़ी क्षेत्रको हावापानी कफी खेतीका लागि उपयुक्त देखिएपछि कृषकहरूमा कफी खेती प्रतिको मोह बढेको हो। पानी बढी नचाहिने र छारीमा समेत फस्टाउने हुँदा कफी खेती सजिलै हुर्काउन सकिने कृषि प्राविधिकहरू बताउँछन्। मध्य पहाड़ी भेगको 800 मिटरदेखि 1600 मिटरसम्मको उचाइमा कफी खेती गर्न सकिने बताउँछन् पाटन नगरपालिका कृषि शाखाका प्राविधिक महेश अवस्थी।
समुद्री सतहदेखि 800 मिटरदेखि 1600 मिटर उचाइसम्मका भौगोलिक क्षेत्रहरू कफी खेतीको लागि अत्यन्त उपयुक्त मानिन्छन् र हाम्रो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा पाटन नगरपालिकामा अहिले यो वर्ष 5000 जति कफीका बिरुवाहरू वितरण भएका छन्, जुन कृषकहरूले पनि अत्यन्त उत्साहजनक रूपले कफी खेती गर्नेतर्फ उहाँहरू प्रेरित हुनुभएको छ, कफी खेतीतर्फ आकर्षित हुनुभएको छ।
बैतडी जिल्लाका 10 स्थानीय तह मध्ये डिलासनी गाउँपालिका र पाटन नगरपालिका छनौट गरिएको बताउँछन् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव व्यापार सहायता महाशाखा प्रमुख बाबुराम अधिकारी।
नेपाल सरकारले अब यो मध्य पहाड़ी जिल्लाहरूमा कफी खेतीको विस्तार गर्ने एउटा विशेष कार्यक्रममा अगाडि बढ़ाइरहेको छ। बैतडी जिल्लाको हकमा चाहिँ हामी दुईवटा स्थानीय तह पाटन र डिलासैनीबाट शुरू गर्न लागिरहेछौं। त्यो व्यावसायिक उत्पादन गर्नलाई अलिक ठूलो स्केलमा गर्नुपर्ने छ र यो कफीको चाहिँ बजार पनि राम्रो रहेछ। अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाल कफीको बजार राम्रो छ, त्यस्तै गरी नेपालमै पनि कफीको उपभोग गर्ने अहिले प्रचलन पनि बढ़िरहेछ, आन्तरिक माग पनि बढ़दैछ।
बैतडी जिल्लाको गोकुलेश्वरका अगुवा कृषक प्रेम सिंह मालले 20 वर्ष अगाडि गुल्मीबाट कफीको बोट ल्याई सबैलाई चिनाएका हुन्। लक्ष्मी दत्त पाण्डे, रेड नेपाल, बैतडी।
राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको नेतृत्वमा अन्तर्व्यवस्थापिका संघ आईपीयूको 149 महासभामा भाग लिन 9 सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डल आज स्विजरल्याण्डको जेनेवा प्रस्थान गरेको छ। महासभामा राष्ट्रिय सभा अध्यक्ष दाहालले शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान प्रविधि र नव प्रवर्धनको सदुपयोग विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर्व्यवस्थापिका संघ तथा सचिवालयका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ। यही असोज 27 कार्तिक 1 गतेसम्म महासभामा भाग लिन गएको अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा सांसदहरू सुनिता बराल र निशा डाङ्गी हुनुहुन्छ। प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा सदस्यहरू तारामान स्वार र कृष्ण प्रसाद पौडेल तथा संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डे सहितका अधिकृत हुनुहुन्छ। अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डल आगामी कार्तिक 3 गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। विश्व दृष्टि दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि विद्यालय भर्ना गर्नु अघि र प्रत्येक वर्ष अनिवार्य रूपमा बच्चाको आँखा जचाउन सुझाव दिएको छ। प्रतिष्ठानले आँखाको कालो भागमा सेतो देखिएमा, चोटपटक लागेमा, साथै समय अगावै बच्चा जन्मिएमा र कम तौलका जन्मिएमा पनि आँखा केन्द्रमा गई परीक्षण गराउन सबै अभिभावकलाई आग्रह गरेको छ। पछिल्लो समय बढ़दो डिजिटल स्क्रीनहरू को प्रयोग र घट्दो बाह्य गतिविधिका कारण बाल बालिकाको आँखामा विभिन्न समस्याहरू बढ़िरहेकाले विश्व स्वास्थ्य संगठनले समेत सन् 2050 विश्वको करिब 50% जनसंख्यामा दृष्टि दोषको समस्या देखिन सक्ने पूर्वानुमान समेत गरेको छ। वीरगंज महानगरपालिकाले शिक्षा क्षेत्रमा सुधारको अभियान शुरू गरेको छ। महानगरले सामुदायिक विद्यालयहरूमा समेत अंग्रेजी माध्यमबाट पठन पाठनको शुरूआत गरेपछि विद्यार्थीहरूको आकर्षण बढ़दै गएको हो। वीरगंजबाट संवाददाता ध्रुव अधिकारीको रिपोर्ट।
नगर क्षेत्रको शिक्षामा देखिएका व्यतिथि अन्त्यका लागि महानगरले सामुदायिक विद्यालय सुधारलाई प्राथमिकतामा राखेर अगाडि बढेसँगै अहिले अंग्रेजी माध्यमबाट पठन पाठन हुने सामुदायिक विद्यालयहरूमा विद्यार्थीको संख्या थेगिन सक्नु भएको छ। जबसम्म बीरगंजवासी स्वस्थ र शिक्षित हुँदैनन् तबसम्म वैभव बीरगंजको परिकल्पना गर्न सकिँदैन। त्यसैले महानगरले शिक्षालाई विशेष रूपमा जोड़ दिएको नगर प्रमुख राजेश मान सिंह बताउनुभयो।
शिक्षालाई हामीले बढ़ी जोड़ दिएका छौं। हाम्रो महानगरपालिका अन्तर्गत 90 सामुदायिक विद्यालय छन् र हामीले त्यसमा पनि भौतिक पूर्वाधारको काम लगभग हामीले चाहिँ 85% कम्प्लिट गरिसकेका छौं। अब त्यहाँको व्यवस्थापन र सबै गर्ने काम दरबन्दी मिलानदेखि लिएर गर्ने काम चाहिँ शुरूआत गरिसकेका छौं र हुँदैछ।
हिजो विद्यालय नखुल्ने गरेको र शिक्षक नभएको अवस्थाको अहिले अन्त्य भएको छ। महानगरले शिक्षा क्षेत्रमा रहेका व्यतिथिलाई सबैको सहयोगमा हटाएको बीरगंज महानगरपालिका शैक्षिक महाशाखा प्रमुख अरविन्द लाल कर्णले बताउनुभयो।
विद्यालय सञ्चालनको कुरा जहाँसम्म गर्ने हो भने अब हिजोको दिनमा चाहिँ अब विद्यालय नै नखुलेको अवस्थाहरू थियो, अहिले विद्यालय नियमित चलिरहेको अवस्था छ। शिक्षक नभएको अवस्था थियो, अहिले सबै विद्यालयमा लगभग दरबन्दी मिलानको कारणले गर्दाखेरि विद्यालयमा शिक्षक छ भन्ने स्थितिमा पुगिसकेका छौँ हामी।
शिक्षा क्षेत्रमा देखिएका व्यतिथि अन्त्य गर्न महानगरपालिका सफल भएको शिक्षा पत्रकार संघ मधेस प्रदेशका सदस्य तुलसी भण्डारीले बताउनुभयो।
शिक्षा क्षेत्रमा विगतमा देखिएका व्यतिथिहरू चाहिँ करेक्सन गर्ने क्रममा बीरगंज महानगरपालिकाले जुन एउटा अभियानकै रूपमा अहिले गति लिएको छ त्यो चाहिँ वास्तवमा समाजको लागि प्रभावकारी साबित हुँदै गएको जस्तो मैले महसुस गरेका छु।
शिक्षा आधुनिक समाजको मेरुदण्ड भएको हुँदा महानगरले अझ थप ध्यान दिनुपर्ने कुरामा अभिभावक अफरोज आलम जोड़ दिनुहुन्छ।
महानगरले अलिकति विशेष ध्यान दिनुपर्छ। नियमित क्लास सञ्चालन भइरहेको छैन, शिक्षकहरू समयमा आइरहेछन् कि छैनन्।
शिक्षा क्षेत्रमा देखिएका व्यतिथि हटाउन महानगरले गरेको प्रयासबाट शैक्षिक क्षेत्रमा सुधार आएपछि यसको अभिभावकहरूले खुलेरै प्रशंसा गर्न थालेका छन्। ध्रुव अधिकारी, बीरगंज।
अब अन्तर्राष्ट्रिय समाचार। गाजामा इजरायलको आक्रमणमा परि थप 61 जनाको मृत्यु भएको छ। गाजामा विद्रोही समूह हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले पछिल्लो आक्रमणमा 61 जनाको मृत्यु भएको र 231 जना घाइते भएको जनाएको छ। हमासले गत वर्षको अक्टोबर 7 गाजामा इजरायलको आक्रमणमा परि अहिलेसम्म 42 भन्दा धेरै प्यालेस्टिनी नागरिकको मृत्यु भएको र 98,000 भन्दा धेरै मानिस घाइते भएको बताएको छ। यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी परमाणु विरोधी समूह निहोन हिदान्क्योलाई प्रदान गरिएको छ। हिबाकुसा पनि भनिने यो समूह हिरोसीमा र नागासाकी परमाणु बमबाट बचेकाहरूको जनआधारित आन्दोलन हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारद्वारा गठित उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले दशैं लगत्तै कार्य प्रारम्भ गर्ने भएको छ। आयोगका अध्यक्ष एवं पूर्व अर्थ सचिव रामेश्वर खनालले पहिलो चरणमा प्रादेशिक र स्थानीय सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन खेल्नुपर्ने भूमिकाका विषयमा दशैं लगत्तै परामर्श गरिने बताउनुभयो।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन काबा यु 20 च्याम्पियनशीपमा लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार नेपालले तुर्किमिस्तान विरूद्ध 3-0 सोझो सेट जित निकालेको छ। खेल श्रीलंकाको कोलम्बोमा नेपालले खेल 25-14, 25-21, 25-20 आफ्नो पक्षमा पार्यो। नेपाल 5 खेलमा 10 अङ्क जोडीको नेपाल फाइनल प्रवेश गरेको छ। यसअघि श्रीलंका र मालदिवसलाई समान 3-0 सोझो सेटमा पराजित गरेको नेपालले उज्बेकिस्तानसँग 3-1 र किर्गिस्तानसँग 3-2 सेटको हार बेहोरेको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश र मधेस प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रहे। कोशी प्रदेशका पहाड़ी भागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.5 डिग्री सेल्सियस, वर्षा शून्य, सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:03 भयो भने सूर्यास्त भरि साँझ 5:38 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालीको महान चाड़ विजयादशमी पर्व हर्षोल्लासपूर्वक मनाइदै विजयादशमीको टीकाको उत्तम साइत बिहान 11:36 रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा जानकारी। प्राकृतिक विपदले दिएको पीड़ाका बीच आपसी सहयोग र सद्भावका साथ विजयादशमी मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको सबैमा आग्रह। राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसाय प्रसाद यादवले इच्छुक सर्वसाधारणलाई विजयादशमीको टीका तथा जमरा लगाइदिनुहुने। दशैं शुरू भएदेखि 13 लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा जानकारी। र गाजामा इजरायलको आक्रमणमा परि थप 61 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।